अब सुनौ बिर्तामोड खबर। यस खबरका साथमा बिर्तामोड नगरपालिका बिर्तामोड झापा।
नमस्कार, रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np बाट विश्वभरकै साथ प्रसारण भइरहेको प्रत्येक हप्ता आइतबार बिहान 8 बजे प्रसारण हुने बिर्तामोड खबरमा यहाँहरूलाई स्वागत छ। म पुष्प बराल। बिर्तामोड खबर हामी बिर्तामोड नगरपालिकासँगको सहकार्यमा प्रत्येक हप्ता बिहान 8 बजे प्रसारण गर्ने गर्दछौँ। खबरमा हामी बिर्तामोड नगरपालिकाले गरिरहेको विकास निर्माणको काम, जनताको चाहना र जनताको चाहना अनुसार जनप्रतिनिधि र सम्बन्धित निकायले अहिले जनताको भावना अनुसार उहाँहरूको इच्छा अनुसार समेटेका कामहरू गरिरहेको अवस्था छ या छैन भन्ने विषयमा कुराहरू उठान गर्ने गर्दछौँ। आज पनि हामीले बिर्तामोड नगरपालिका अन्तर्गत वाडा नम्बर 5 विकास निर्माणका कामहरू के कसरी भइरहेका छन्, अहिले जनप्रतिनिधि पछिल्ला क्रममा पनि जनप्रतिनिधि आएको 1.5 वर्षको अवधि पुरा भइसकेको अवस्था छ, 2 बजेट उहाँहरूले कार्यान्वयन गरिसकेको अवस्था छ, यो अवस्थासम्म आइपुग्दाखेरि जनताका कामहरू कसरी भएका छन्, बिर्तामोडवासीका अपेक्षाहरू कतिको सम्बोधन गर्न उहाँहरूले सफल हुनुभएको छ भन्ने विषय आज उठान गर्नेछौँ। र आज हामीसँग प्रत्यक्ष कुराकानी गर्नका निम्ति बिर्तामोड वडा नम्बर 5 वडा सदस्य अथवा विकास निर्माण समितिका संयोजक दुर्गा शिवाकोटी हामीसँग हुनुहुन्छ। दुर्गा सर, स्वागत छ तपाईँलाई।
धन्यवाद पुष्प सर।
विशेष गरेर तपाईँहरू जनप्रतिनिधि होइन, जनताले चुनेर पठाएको, तपाईँहरूले यहाँको काम गर्नकै लागि पठाएको पनि 1.5 वर्ष कार्यकाल पुरा भएछ। यो 1.5 वर्षमा साँच्चीकै तपाईँले यसभन्दा अगाडि पनि जनताका भावना अनुसार हिँड्नु भएको थियो, राजनीतिकै क्रममा अगाडिका जनप्रतिनिधिहरूलाई जिताउन पनि तपाईँको भूमिका महत्त्वपूर्ण रहेको थियो। यसो हुनाले तपाईँ प्रत्येक दिन जनतासँग जोडिनुहुन्छ, तर यो काम गराएको सिलसिलामा चाहिँ अहिले बिर्तामोडमा त्यसमा पनि सबैभन्दा धेरै जनघनत्व भएको, सहरीकरण मात्रै भएको, सहरै सहर भएको वार्डको रूपमा लिइन्छ 5 नम्बर वार्डलाई। यहाँ पनि अहिले नगरपालिका हुनुभन्दा अगाडि बनेको सहरका कारण अव्यवस्थित छ, बाटोघाटा साँगुरा, भिडभाड त्यत्तिकै, फोहोर मैलाको अवस्था, सार्वजनिक शौचालयको अवस्था, यी सबै यावत कुराहरूले अहिले पनि दिगदारी देखिन्छ। तपाईँहरूले सुरुवात कहाँबाट गर्नुभयो विकासको?
धन्यवाद पुष्प सर, तपाईँले तपाईँको यो सञ्चार माध्यम रेडियो भिजनमा मलाई बोलाएर हाम्रो 5 नम्बर वार्डमा भइराखेका विकास निर्माणका कुराहरू जनता समक्ष पुर्याउने मौका दिनुभएकोमा तपाईँलाई धन्यवाद भन्न चाहन्छु।
हजुर,
अब हामी यो वडा नम्बर 5 जनप्रतिनिधि भएर आएको अहिले 1.5 वर्ष भएको छ। हामीले 2 बजेट, पहिलो बजेट हाम्रो 1,20,00,000 बजेट थियो, त्यो बजेटलाई हामीले समयमै हामीले कार्यान्वयन गरेर त्यसलाई फ्रिज हुन नदिकन जनताका आवश्यकता चाहना र कुन कुन ठाउँमा अति आवश्यक छ, सानो रकम भए पनि हामीले त्यसलाई पहिलो बजेट कार्यान्वयनमा हामीले पूर्णता गऱ्यौँ र दोस्रो बजेट हामीलाई पहिलाको भन्दा कम सिलिङ बजेट आएको छ। 1 करोड बजेट यसपालि घटेर 1 करोड बजेट आएको थियो, त्यसमा तपाईँको विकास निर्माणमा तपाईँको 74,00,000 र 6,00,000 रुपियाँ हाम्रो अफिसियल खर्चमा हामीले छुट्याएका थियौँ र रहेको अरू अन्य रकम चाहिँ विभिन्न शीर्षकमा प्रबन्धनात्मक शीर्षकका जस्तै महिला बालबालिका अपाङ्ग
सामाजिक
विकासका हरेक क्षेत्रमा हामीले त्यो बजेट लगाएका छौँ र अहिले भएका तपाईँको लगभग 74,00,000 विकास बजेटका कामहरू हामीले पुरा गरिसकेका छौँ र अब नगरले दिएका कामहरू हामीले पनि पुरा गरिसकेका छौँ र नगरको अब 8 बजेट कार्यक्रम 9 शीर्षकमा 9 बजेट आएको थियो, त्यो कार्यक्रम सबै पुरा भएको छ 8 र 1 15,00,000 नाला निर्माणको कार्यक्रम हाम्रो हुँदैछ। त्यसपछि भनेको परदेशबाट आएका कामहरूमा अलिकति ढिलो भएको छ, परदेशबाट एउटा 40,00,000 यो किराँत चोकमा आएको छ अनि त्यहाँखेरि 45 लाख तपाईँको प्रतिर होस्टल मार्गमा आएको छ यहाँ 45 लाख यहाँ तल हरितिम सिन्हाको घर अगाडि आएको छ आज त्यहाँ अध्यक्षज्यू र हाम्रो ओम भक्त सर त्यसको समिति बनाउन जानुभएको छ मलाई यहाँ हजुरले बोलाउनु भयो र यो
प्रदेशको बजेटहरू अहिले कार्यान्वयनको चरणमा छन् अब सङ्घीय बजेटको कुरा चाहिँ के छ त वृत्तान्त 5 मा कस्ता कस्ता
अब सङ्घीय बजेटमा चाहिँ हाम्रो मेन अहिले यो सङ्घको बजेट चाहिँ सङ्घ र प्रदेश भनौँ न सङ्घ र पूर्वाधारको बजेट गरेर अब यो कन्काई रोडमा 2 करोड 30 लाखको काम ठेक्का लागिसकेको छ
त्यसमा कन्काई रोड भनेको अहिले इलाम पुरानो इलाम स्ट्यान्डबाट
माथि
खानेपानी
सुमन जान्छ यसलाई 2 करोड 30 लाख यो ठेक्का लागिरहेको छ यो ठेक्का चाहिँ आचार्य कन्स्ट्रक्सनमा परिसको भनेर हामीलाई खबर आएको छ अब त्यस्तै गरेर यो नाला निर्माणको काम यो अर्जुनधारा र बस पार्कको छेउमा 1 करोड 45 लाखको काम लगभग आधा उधो भइसकेको छ अब त्यस्तै गरेर यो शनिश्चर रोडबाट बस पार्क जाने बाटोको चाहिँ 50 लाखको त्यहाँ अलिकति पिच कार्यक्रम त्यो निरन्तर भइरहेको छ अब धर्मकाटा रोडमा पनि अब बजेट आएको छ त्यो बजेट चाहिँ अहिले ठेक्का लाग्ने स्थितिमा छ र ठेक्का खुलिएको छ त्यो चाहिँ ठेक्का परिसकेको कुरा
जस्तै नि दुर्गा सर तपाईँहरूले हेर्दा हेर्दै जस्तै त्यो धर्मकाटाको कुरा उठाउनु भयो रोडको कुरा उठाउनु भयो त्यो रोड त अघिल्लो कार्यकालमा बनेको होइन 4-5 वर्ष पनि टिकेन त्यो बाटो त्यो चाहिँ त्यस्तो खालको विकासले अब के होला तपाईँहरू जनप्रतिनिधि एउटा ऊर्जावान एउटा क्षमता लिएर आउनु भएको छ अब बनेको 4-5 वर्ष पनि नटिक्ने बाटो बनाएर चाहिँ के अर्थ होला र
अब पहिला चाहिँ कस्तो थियो भने पुष्प सर जनताहरूले यो पिच रोड गर्दाखेरि कस्तो तरिकाले गर्नुपर्छ त्यसमा चाहिँ जनतालाई अलिकति थाहा नभएको र त्यसमा नबुझेको कारणले पनि जनताहरूले त्यति चासो नदिएको कारणले ठेकदारले अलिकति लापरवाही गरेका कारणले पनि त्यो बाटो यसरी बिग्रिन गयो अहिले चाहिँ हामीले के गरेका छौँ भने जहाँ काम सुरु हुन्छ त्यहाँ जनप्रतिनिधिले निरन्तर ताकेता गरेको र कमसल बाटो बनायो भने त्यसलाई रोक्ने काम पनि गरेका छौँ त्यसको लागि हामीले जस उदाहरणको लागि हामीले यो कृषि थोक रोडमा यो अघिल्लो साल तपाईँको पिच गर्ने क्रममा हामीले ठेकदारलाई रोकेर त्यहाँका जनताहरूलाई भनेर जनता नैकै अग्रसरतामा काम एकपल्ट भएको कामलाई पनि रोकेर दोस्रो दिन हामीले गराएका थियौँ र अब जनता जागरुक भइसकेका छन् जनताले पनि यो कति गर्नुपर्ने हो त्यसको चाहिँ हाम्रो
मापदण्ड
चाहिँ हेरेर त्यो मापदण्डभन्दा कम तरिकाले ठेकदारले काम गर्न खोज्यो भने त्यो कदापि जनताले हुन दिने छैनन् र त्यसमा हामी पनि जनतालाई सहयोग पुर्याउन र हामी पनि त्यस काममा निरन्तर लाग्नेछौँ र अब आउने कामहरूमा लापरवाही र ठेकदारले चाहिँ अब हामी कमसलको बाटो बनाउँछु र ठेक्का कम्तीमा पारेर पनि म काम गर्छु भन्ने कुरा उहाँहरूले नसोचिदिएर नसोच्दा पनि हुन्छ र उहाँहरूले बरु ठेक्का बढीमै हाल्नुहोस् काम राम्रो गर्नुहोस् तर कममा ठेक्का पारेर कमसल काम गर्छु भन्ने कुरा चाहिँ उहाँहरूले को चाहिँ यो
अब चान्स छैन
चान्स छैन अब
भनेपछि अलिअलि पैसा दिएर इन्जिनियरलाई यसो जनप्रतिनिधिलाई पहिले जस्तो चाहिँ लोभ्याएर हुनेवाला छैन
अब तपाईँको इन्जिनियरलाई 2-4 पैसा गए पनि जनप्रतिनिधि र जनताद्वारा उहाँहरू त्यो सफल हुनुहुन्न र अब जनता सजग छन्
अब अलिकति यही प्रसङ्ग उठाउँछु म जस्तै अहिले पछिल्लोचोटि चाहिँ वृत्तान्त 5 मा तपाईँहरूले विकास निर्माण चाहिँ जे आँखाले देखिन्छ त्यही गरेको जस्तो देखिन्छ क्या जस्तै बाटाहरू 15 फुट छन् भने 15 फुटलाई नै बनाएर लाने होइन त्यसको मापदण्ड कमसेकम 20 फुट बनाइदिएको भए एम्बु भोलि पर्सि दमकल छिर्न सक्थ्यो यो यो यसमा लगानी गरेको चाहिँ के छ यो नगरमा तपाईँहरूको छलफल हुँदाखेरि कमसेकम 20 फुटका बाटालाई मात्रै लगानी गरौँ अथवा कम्तीमा पनि 20 फुटका बाटाहरू बनाऊ नाली अनिवार्य बनाऊ होइन पानीको निकासहरू बनाऊ भन्ने खालको यो अलिक दिगो खालको विकासलाई चाहिँ प्राथमिकता देखिँदैन यो तपाईँले पनि 5 नम्बर पनि कहीँ कहीँ देख्नुभयो होला
यो तपाईँले सही कुरा उठाउनु भयो पुष्प सर अब यसमा के छ भनेदेखि अब पहिला चाहिँ अब मान्छेलाई के थियो भने यो बाटो ठुलो भयो भनेदेखि यो हाम्रै लागि हो भन्ने चाहिँ चेतनाको कम पनि भएर पनि अब पहिला बनेका ठाउँमा चाहिँ कम बाटा सानाहरू छन्। अब त्यसमा पनि हामीले चाहिँ 20 फुट कम्तीमा 20 फुटको बाटो बनाउनै पर्छ भन्ने हाम्रो धारणा हो भित्री भागमा पनि, किन कुनै दिन भइपरि आएको अवस्थामा दमकल छिरोस् होइन, एम्बुलेन्स छिरोस्, दोहोरो त्यसमा पास गर्न सकौँ निकाल्न सकौँ भनेर 20 फुटे बनाउने हाम्रो एकदम त्यसमा निरन्तरता हाम्रो छ। र हामीले के गरेका छौँ भने हुनसक्नेसम्म हामीले 20 फुट नभएदेखि पनि भित्र घरै मान्छेको जाने नै भयो, घरै लडाउनु पर्ने, पिल्लरै लडाउनु पर्ने भयो भने चाहिँ हामीले छोडेका छौँ। नत्र पेटी सडक लडाएर भए पनि कम्तीमा पनि 16 फुटभन्दा कम्ती चाहिँ बाटा हामीले राखेका छैनौँ अहिले बन्ने बाटाहरू, पहिला जे जस्ता बने तर अब हामी बनाउँदा चाहिँ त्यसलाई हुनसक्ने पेटी पर्खाल वालहरू भत्काएर हामीले जतिसक्दो 20 फुट पुर्याउने कोसिस गरेका छौँ। 20 फुट नपुगे पनि 18 फुट 16 फुटभन्दा कम्ती चाहिँ अहिले हामीले त्यसरी निर्माण गर्न दिएका छैनौँ र गरेका पनि छैनौँ र गर्ने पनि छैनौँ गणेश।
अब जस्तै अहिले धेरै विकास निर्माणका कामहरू हुन्छन् तर स्थानीय उपभोक्ता समिति जनताहरू जागरुक नहुँदाखेरि आज विकास निर्माणका कामहरू गर्यो उठाउन सक्ने चिजहरू भोलि नै चोरी हुने खालको परम्परा चाहिँ 5 नम्बर वार्डमा धेरै देखियो। ती नालीका ढकनहरू चाहिँ आज आलो भोलि चोरी हुने, त्यहाँ खाल्डो पर्ने, मान्छेहरू लड्ने पस्ने भए भन्ने खालको जनताको गुनासो छ। त्यस्तो किन हुँदैछ? प्रशासनसँग त्यहाँको जनतासँग अलिक समन्वय पुगेन कि?
अब सर्वप्रथम त सबैभन्दा समस्याको विषय के छ भने यो भइरहेको कुरो तपाईँले देखे जानेका कुराहरू उठाउनु भएको छ, यो सान्दर्भिक पनि छ। अब बाटोमा हामीले प्राय गरेर फलामका ढकनहरू बिचमा बिचबाट लगाएका नालीमा चाहिँ फलामको ढकन लगाएर हामीले नाला निर्माण सानो बाटो भएको ठाउँमा त्यसरी नाला निर्माण गरेका छौँ र त्यसमा चाहिँ के अरे सिमेन्ट र इँटाको बनाउँदाखेरि त्यो धेरै अग्लो हुने र बाटो बिग्रिने भएका कारणले फलामको सजिलै मिल्ने हुनाले हामी फलामको लाउँछौँ। प्राय गरी यी ड्रगिस्ट मान्छेहरूले त्यो उनीहरू अब कुलतमा फसेको हुनाले पैसा कहीँ नपाउने र त्यो समय मिलाएर रात साँझ बिहान कसरी हुन्छ त्यसलाई लगेर भए पनि उनीहरू चाहिँ त्यो कुलतमा फसेका कारण चाहिँ त्यो नखाइ नसक्ने भएका हुनाले त्यो उठाएको र लगेर कबाडीले बेचेको कबाडीमा बेचेको देखिन्छ। तर हामीले कबाडीमा पनि धेरै खोजेका छौँ। अस्ति एउटा गाडी हामीले पक्रेका थियौँ, गाडी ल्याएर उठाएको थियो, त्यो गाडीलाई हामीले क्षतिपूर्ति पनि तिराएका छौँ र हामी त्यसको निरन्तरता गरिराखेका छौँ। र अब त्यो गर्दा गर्दै पनि अब कहिलेकाहीँ अब त्यो त्यस्तो काम भइ नै हाल्छ। अब यो यसलाई अब सुधार गर्दै हामी सचेत छौँ र त्यसमा हामी अगाडि बढ्छौँ, त्यसका लागि हामी लागेका छौँ।
अब तपाईँहरूको सबैभन्दा ठुलो सम्भावना होइन, देशकै कोशी प्रदेशकै सबैभन्दा ठुलो कृषि बजार लिइन्छ बिर्तामोडको कृषि बजारलाई। अब तर पनि यो अहिलेसम्म नगरको मातहतमा आउन सकेको छैन, यसको व्यवस्थापन पनि राम्रो हुन सकेन, यहाँको करको कुराहरू होलान्, यहाँका किसानहरूले उत्पादन गरेको कुराहरूलाई व्यवस्थित बजारीकरणका कुराहरू होलान् होइन, यी सबै कुराहरूलाई अझ पनि व्यवस्थित गर्नु भएन यद्यपि तपाईँहरूको वडा कार्यालय त्यहीँ छ। यो जमिन स्वामित्व आउन परको कुरा हो तर त्यो व्यवस्थापकीय जिम्मा चाहिँ कसरी कसले गरिरहेछ? यो समितिले मात्रै गर्दाखेरि व्यवस्थित भएन होइन, त्यहाँको जुन हिसाबले किसानहरूले उत्पादन गरेको सही मूल्य पाएन, बिचौलियाहरूको चलखेल भयो, इन्डियन सामानहरू विदेशी सामानहरू चाहिँ अत्यधिक भित्रिए, विषादीयुक्त सामानहरू भित्रिए, एउटा मेसिनसम्म नगरले राम्ररी राखिदिएको छैन, जाँच गरेर जनताको स्वास्थ्यप्रति त्यति सचेत भएन नगर जनप्रतिनिधि भन्ने कुरा छ। अब यसमा चाहिँ तपाईँहरूको धारणा के?
अब यो पनि तपाईँले सही कुरा उठाउनु भयो, यसका लागि चाहिँ अब हामीले चाहिँ त्यो कृषि बजार व्यवस्थापन भनेको त्यो कृषकको बजार हो, किसानको बजार हो, त्यो किसानले उपभोग गर्न पाउनुपर्छ। मेची अञ्चल मात्रै नभएर पूर्वाञ्चलको एउटा
प्रदेशकै सबैभन्दा ठुलो
प्रदेशको सबैभन्दा ठुलो बजार कृषि बजार, तपाईँको ताप्लेजुङदेखिको मान्छेहरूको सब्जी यता 5 थर फिदिम 8 राईदेखि लगायत
धरान
धनकुटा पाखरीबासदेखिको सब्जी यहाँ आउँछ। अब यसमा सबै बिचौलियाले पहिला धेरै काम गर्दै आएको र जुन किसानले पाउने मूल्य चाहिँ नपाएको अवस्था थियो. अब यसलाई अब अहिले चाहिँ जनताहरू पनि सचेत भएका छन्, बिचका किसानहरूलाई नदिकन अब आफै ल्याउने पनि काम किसानहरूले सुरु गरेका छन् र निरन्तर यसमा प्रगति र विकास भइराखेको छ, यसमा चासो बढिराखेको छ. यो बजारलाई अब नगरले, म चाहिँ के भन्छु भने नगरको मातहतमा यो बजारलाई ल्याएर तपाईँको यसलाई किसानलाई दिने सहुलियत, किसानले बेच्ने ठाउँ पाएका छैनन्, तपाईँको बिचबिचमै त्यो समितिका मान्छेहरू, विभिन्न खालका मान्छेहरू बसेर त्यसलाई एउटा बाउको अंश जस्तो गरेर कित्ता काट गरेर बिक्री वितरण गरेर लाखौँ रुपियाँ एउटा उसलाई बेच्ने गरेका छन् एकबाट अर्को. एउटा मान्छेले तिनवटासम्म चाहिँ त्यहाँ पसल सटरहरू लिएर अनि भाडामा लगाएर त्यसको मुनाफा खाएका छन्. अब नयाँ समिति आएको छ, हिजोबाट त्यहाँ नयाँ निर्वाचन भइसकेको छ, घोषणा भइसकेको छ. त्यसमा अब आउने नयाँ समितिहरूलाई कडाइका साथ गर्न हामी वडाको तर्फबाट पनि उहाँहरूलाई सुझाव र आग्रह गर्छौँ. त्यो आग्रह नगरलाई पनि गर्छौँ. हिजो तपाईँको कृषि शाखा के अरे प्रधान कार्यालयबाटै त्यहाँ निर्वाचन गराउन अधिकृत सर आउनुभएको थियो, उहाँले पनि के भन्नुभएको छ भने यो कृषि बजारलाई चाहिँ हामीले माथिबाट हेर्नुभन्दा पनि यहाँ नगरपालिकाले नै हेऱ्यो भने चाहिँ अलि बढी किसानहरूले चाहिँ सुविधा प्राप्त गर्न सक्छन् होला, त्यसमा नगरले ध्यान पुर्याओस् भन्ने कुरा राख्नुभएको छ. त्यसका लागि हामी पाँच नम्बर वडाको तर्फबाट हामी मेयर साहबलाई आग्रह गर्नेछौँ र सिङ्गो हाम्रो टिम नगरका सबै वडाध्यक्ष, वडा सदस्य र नगर प्रमुख, उपप्रमुख लगायत हाम्रो टिमले यसका लागि अब पहल गर्ने कुरा यहाँलाई जानकारी गराउँछु.
अब लगतै एउटा छ, जस्तै तपाईँहरू जनप्रतिनिधि निर्वाचित भएर आएपछि करिब करिब 250 व्यापारीले व्यवसाय गरिरहेको बुधबारे हटियालाई कराइकुरुक पारिदिनु भयो एकैछिनमा, होइन, डोजर सोजर चलाएर कराइकुरुक बनाइदिनु भयो. तुरुन्तै बनाउँछौँ हामी 1 अर्ब रुपियाँ चाहिँ, 100 करोड बजेट चाहिँ हामीसँग छ आउँछ भनेर भन्नुभयो. अब त्यहाँका व्यापारीहरू बिचल्ली भयो, कतिको सामान के भयो अहिले कहाँ कहाँ, अहिले त व्यवस्थित पनि गर्नुभयो होला आफू आफै, तर अहिले त बन्ने छाँटकाँटै छैन नि, के किन यस्तो हतार पर्यो? त्यहाँका व्यवसाय खेद्नु मात्रै उद्देश्य हो कि बन्छ पनि भवन?
अब यसमा के छ भने पुष्प सर, अब कुनै पनि काम गर्नुपर्दा एउटाको ज्वरो नउखेली अर्कालाई औषधि हुँदैन भन्छन् भन्न चाहिँ होइन, तर अब त्यहाँका जनतालाई खेदाउने भन्ने कुरामा पनि म सहमत छैन, किनभने उहाँहरूलाई कुनै न कुनै दिन त्यो सरकारको जमिन त्यसलाई केही न केही काममा लगाउँ भन्ने कुरा, र त्यहाँबाट त्यो जनताको सम्पत्ति कुनै व्यक्तिले 2-4 दिन युज गर्यो भने अब त्यो हाम्रो के संस्कार छ भने त्यो मेरै हो भन्ने हाम्रो प्रचलन छ र त्यसलाई छोड्न हामी मान्दैनौँ, तर त्यो त्यस्तो होइन. त्यसलाई अब हामीले अहिले त्यहाँ त्यसलाई उजाड बनाएको देखिन्छ, तर मेयर साहब त्यसमा निरन्तर लागिरहनु भएको छ र अब हामीले त्यो एउटा घर चलाए जस्तो होइन, एउटा सरकारी काम गर्दा
होइन, मेरो कुरा यहाँ मात्रै हो, स्रोतको सुनिश्चित भएपछि भत्काइदिएको थियो भने पनि तपाईँको त अहिले 1 वर्ष यो आर्थिक मन्दी छ, कोभिड पछाडि सबै व्यवसायीहरू तहस नहस भएका थिए, बल्ल बिउजिँदै गरेका व्यवसायीलाई तहस नहसै पार्नुपर्ने त्यस्तो हतारै चाहिँ किन लागेछ मेयर साहबलाई अथवा जनप्रतिनिधिलाई भन्यो नि? हो, ठिक छ, राज्यको सम्पत्ति हो, भोलि बन्छ, स्रोतको सुनिश्चित भएपछि भत्काबा हुँदैन थियो भन्न खोज्या?
यसमा स्रोतको सुनिश्चितता त गरेरै हामीले काम सुरु गरेको हो, तर यसमा काम गर्ने क्रममा एउटा सरकारी कामका लागि अब कागजातहरूको पनि आवश्यकता पर्छ. अब त्यो प्रक्रियामा एकदम गइराखेको छ, मेयर साहब यसमा लागिरहनु भएको छ र यो काम अब तुरुन्तै हुन्छ भन्ने कुरामा म जनतालाई विश्वास दिलाउन चाहन्छु र पर्खिनुहोस्, त्यो अहिले बिग्रेको छ, भोलि त्यसलाई हामी पक्कै पनि जनताले हेर्न लायक र यहाँ एउटा विशाल भवन, यो बिर्तामोडको गहनाको रूपमा हामी त्यसलाई स्थापित गर्ने कुरामा ढुक्क रहन म सबैलाई आग्रह पनि गर्दछु।
अब यो अत्यन्तै भिडभाड होइन, यो चाहिँ सार्वजनिक शौचालयको कुराहरू उठ्छन्, हुन त तपाईँहरूको जवाफ आउँछ कृषि थोकभित्र सार्वजनिक शौचालय छ, तर यो पूर्व पश्चिम हिँड्ने मान्छे बिहान बिहानै चाहिँ काठमाडौँबाट गाडीबाट ओर्लिन्छन्, होटलहरू पनि बन्द हुन्छन्, सबैतिर बन्द भएको अवस्थामा सामान्य शौच गर्न पनि उहाँहरूलाई समस्या परिरहेको अवस्थामा रोड पाइप ठाउँतिर कतै सार्वजनिक शौचालयको धेरै चर्चा चल्यो, तर तपाईँहरूले अहिलेसम्म पनि खासै पहल गर्नु भएन किन?
अब यो तपाईँको हामीले पुष्प सर कुनै पनि काम गर्दाखेरि योजनाबद्ध तरिकाले गरेनौँ भने त्यो काम दीर्घकालीन नहुने र अल्पकालीन हुने कारणले गर्दाखेरि अब त्यहाँ भइरहेको शौचालय पहिला खोलाको छेउमा थियो त्यो लडाइयो, अब अहिलेसम्म नलडाएको भए पनि हुने रहेछ भन्ने परिस्थिति सिर्जना भएको छ। त्यहाँ घुम्ती
शौचालय
पनि राख्ने काम भयो, तर अहिले अब यही हाम्रो कृषि बजार व्यवस्था पन बुधबारे हटियामा हामीले एउटा गाडी पार्किङको पनि व्यवस्था नभएको र त्यहाँ त्यो बहुतले भवनको फेदमा तपाईँको पार्किङ र सार्वजनिक शौचालय बनाउने भन्ने कुरामा हामी लागेका छौँ। त्यो आउँदा दिनहरूमा हुनेछ, केही टाइम लाग्छ र यो बन्ने छ भन्ने कुरामा म विश्वस्त छु पुष्प सर।
भनेपछि अहिले पनि खासै नगरले त्यसलाई हेरेको छैन। अब अर्को कुरा, यो फोहोर व्यवस्थापनमा विशेष गरेर कृषि थोकबाट निस्केका फोहोरहरूलाई त अहिले त्यहीँ विसर्जन गर्ने गरिया होला, अन्य सम्पूर्ण वडाको फोहोर विसर्जनमा चाहिँ कतिको सहज जनताले पैसा तिरेर भए पनि होइन फोहोर उठ्ने व्यवस्था मिलेको छ?
अब यो फोहोर व्यवस्थापन चाहिँ
तपाईँहरूले दीर्घकालीन व्यवस्थापन त गर्न सक्नु भएको छैन, डम्पिङ साइड छैन,
अब यसलाई के छ
अल्पकालीन भए पनि
अल्पकालीन रूपमा अहिले फोहोर व्यवस्थापन भइराखेको छ। पहिला अलिक समस्या थियो, गाडी ढिलो आउने र ठेकदारले कहिले गाडी पठाउने कहिले नपठाउने त्यो थियो, हामीले निरन्तर त्यसलाई फलोअप गरिरहेका छौँ, कहाँ गाडी गयो कहाँ गएन के बार गाडी आउँछ, हप्तामा दुई दिन अनिवार्य गाडीलाई हरेक टोलमा जाने हामीले व्यवस्था गरेका छौँ, त्यो गइरहेको छ र अहिले उठाइरहेको छ। अब यसलाई चाहिँ भरिसकै हामीले चाहिँ के कुरा राखेका छौँ भने भरिसकै यो टोल सुधार समिति मार्फत नै नगरपालिकाले आफै अर्कालाई हामी काम नपाएर बेरोजगारी भएका छौँ, अनि हाम्रो काम चाहिँ हामी अर्कालाई ठेक्कामा लाउने, बरु यो यस्ता कामहरू चाहिँ हामीले नगरपालिकाले नै केही बरु ट्र्याक्टरहरू राखेर अनि टोलका हाम्रा मान्छेहरूलाई रोजगारी पनि हुने र त्यसबाट आएको आय स्रोत पनि त्यही टोलमा खर्च गर्ने गरी काम गरौँ भन्ने मेरो चाहिँ धारणा मैले राखेको थिएँ र म यो कुरा निरन्तर राख्छु। र यसमा अब चाहिँ के हुन्छ भने अब मैले भनेको कुरा हुनुपर्छ भन्ने कुरा होइन, तर मेरो यो व्यक्तिगत राय हो र
अहिले चाहिँ बजारको सटरको भित्रको फोहोर चाहिँ उठाएर सडकमा फाल्ने प्रविधिको अन्त्य भएको तपाईँहरूको वडामा?
अब यो अब बुझ्ने मानिसहरूले त अब त्यसरी
कारवाही गर्नु पर्ने
होइन, त्यसमा बुझ्ने मानिसहरूले त यो फालेका छैन,
कमसेकम राखेर गाडी
आउँदा राखेकै छन्, तर कोही कोही व्यक्तिहरूले अलिकति थाहा नपाउने नयाँ व्यक्तिहरूले पैसा तिर्नुभन्दा लगाएर सट्ट फ्याँकिदिउँ न भन्ने प्रवृत्ति बढेको थियो पहिला, तर त्यसमा हामीले रातारात नगर प्रहरी खटाएर साँझ बिहानमा टाइममा ढुकेर तिनीहरूलाई पक्रेर पुलिस चौकीमा पठाएर कारवाही गरेर दण्ड जरिमाना लगाएपछि केही कम भएको छ, तर पनि अब यो धेरै मान्छे भएपछि अलिकति काहीँ न काहीँ त्रुटि त हुन्छ।
यो कार्यक्रम चाहिँ निरन्तर छ, फोहोर फाल्नेलाई
एकदम कारवाही हुन्छ, भेटियो भने कारवाही।
अब अलिकति प्रसङ्ग बदलौँ, सामाजिक विकासतर्फ तपाईँहरूले चाहिँ आफ्नो मान्छेलाई विशेष गरेर पार्टीका मान्छेलाई हेर्ने भन्ने खालको गुनासो पनि छ होइन, यो सामाजिक विकासको बजेटलाई जस्तै स्वास्थ्य बिमा गर्नुहुन्छ तपाईँहरू 200 परिवार, यो चाहिँ पार्टीका मान्छेहरू मात्रै धेरै परे भन्ने खालको गुनासो पनि छ, अब यसलाई तपाईँहरूले कसरी समेट्नु भएको छ, कसलाई जिम्मेवारी दिनुभएको छ? अर्को कुरा, तालिमहरूका कुरा ट्रेनिङहरूका कुरामा पनि चाहिँ निष्पक्ष भएनन् भन्ने अरू वडामा पनि कुरा बुझाइ आउँछन् गुनासो आउँछन्, हाम्रो वडामा के छ कसरी व्यवस्थित गरेर लानु भएको छ?
अब हाम्रो वडामा चाहिँ हामीले नातावाद कृपावाद आफ्नो मान्छे अर्काको मान्छे भन्ने हामीले छुट्याएको छैन. किन छुट्याएको छैन भने हामी जो हामी विभिन्न पार्टीबाट आए पनि हामीले त्यो वडा कार्यालयभित्र पसेपछि हामी जनताका मान्छे हौँ, सबै जनता हाम्रा हुन् र हामीले सबैमा चाहिँ न्यायपूर्वक काम गर्नुपर्छ भन्ने चेतना हामीमा छ. त्यसो भएको हुनाले हामी कसैलाई काखा र कसैलाई पाखा गर्दैनौँ. हामीले पोहोर एउटा काम कार्यक्रम कसैलाई दिएका छौँ भने यसताली अर्कोलाई दिन्छौँ. त्यो मिलाएर हुनसक्छ, कसैले यसताली पाएन होला, सबैलाई नपुग्न सक्छ. तर हामीले अब त्यसलाई अर्काताली चाहिँ अर्कै मान्छेलाई दिने, मिलाएर दिने, अथवा महिलाको कार्यक्रम आयो भने वार्डभरिका महिला बोलाउने, अनि यो बजेट छ तपाईँहरू मिलेर गर भनेर. जस्तो हामीले अघिल्लो साल बाजा किन्ने महिलाको 1,00,000 लगभग 1,50,000 हामीसँग बजेट थियो. त्यो बजेटमा चाहिँ सबै वडाका महिला बोलाएर हामीले एउटा बाजा किनिदिउँ. अहिले त्यो बाजा चाहिँ उहाँहरू मिल्नु भएन र फेरि दुईवटा टिम बनाउनु भयो. दुईवटा बाजा छन्, त्यसमा चाहिँ उहाँहरूको अहिले राम्रो आम्दानी आय स्रोत भएको छ.
नौमती बाजा,
नौमती बाजा. अब त्यस्तै हामीले यो बाती बनाउने कार्यक्रम भनेर अर्को 50,000 हामीले फाल्टु दिएको थियो अर्को महिलाहरूलाई. उहाँहरूले पनि त्यो बाती बनाएर कमसेकम बिक्री गर्नु भएन भने घरमा बनाउने चाहिँ त्यो धूप बाती उहाँहरूले युज गरिराख्नु भएको र काहीँ कसै कसैले त्यो व्यापार पनि गर्नु, त्यही व्यवसाय गरेर पनि आय आर्जन गर्नुभएको छ. र यसमा म के भन्न चाहन्छु भने हामी कुनै पनि हालतमा पक्षपात गर्दैनौँ, आफन्त मान्छे छान्दैनौँ र सबैले पाउनुपर्ने एउटा उहाँहरूको क्राइटेरिया अनुसार हामी सबैलाई पुर्याएर चाहिँ त्यो विकास बजेटहरू उहाँहरूको सामाजिक क्षेत्रमा उहाँहरूले गर्न पाउनुहुन्छ. त्यसका लागि ढुक्क हुँदा हुन्छ.
अब दुर्गा सर, अन्त्यमा चाहिँ अब 5 नम्बर वार्डको कुरा गरौँ. तपाईँ जनप्रतिनिधि हुन्छ, लामो समयसँग जनतासँगै रहेर काम गरिराख्नु भएको छ, होइन? अब चाहिँ 5 नम्बर वार्डवासीले चाहिँ सबैले सरकारले राज्यले प्रदान गर्नुपर्ने न्यूनतम आधारभूत आवश्यकताहरू चाहिँ प्राप्त गर्न सक्नुभएको छ. वडाभित्रै स्वास्थ्यको सेवा, होइन, सरकारबाट स्वास्थ्य, शुद्ध खानेपानी, सबैले बिजुली बत्ती, होइन, मिटर, सबैले खानेपानी चाहिँ घरमा जोडान गर्न पाउने अधिकार हो यो खानेपानी, शुद्ध खानेपानीको अधिकार हो. यी यस्ता कुराहरू चाहिँ राज्यले प्रदान गर्नुपर्ने न्यूनतम आधारभूत आवश्यकताहरू चाहिँ तपाईँको 5 नम्बर वडावासीले प्राप्त गरेको अवस्था रह्यो.
यो कुरा तपाईँले सही कुरा गर्नुभएको छ पुष्प सर. अब यो के छ भने बाँस, घाँस, कपास,
खाने
न्यूनतम आवश्यकता का कुराहरू जनताले पाउनुपर्छ भन्ने सरकारको जुन लक्ष्य छ, ध्येय छ, अब त्यसका लागि जनतालाई दिएको रकम अथवा यहाँको आय आर्जन, देशको देशले गरेको लगानी अनुसार चाहिँ गर्ने हो. अब के हुन्छ भने यहाँ एउटा खानेपानी ल्याउन 10 करोड लाग्छ भने हामीसँग 10 करोड नहुन सक्छ, हामीसँग 2 करोड होला, होइन? हामीले गर्नु पर्यो, 2 करोडको काम गर्नु पर्यो. अब क्रमशः यो काम निरन्तर छ. यो आज पनि आज 2 करोडको भयो भने भोलि अरू 2 करोडको हुन्छ. केही वर्षभित्रमा अब यी आधारभूत आवश्यकताहरू पुरा हुँदै गएका छन् र हुनेछन् र हुँदै जानेछन् भन्ने कुरामा हामी विश्वस्त छौँ र जनप्रतिनिधिहरू त्यसका लागि लागिरहनु भएको छ. निरन्तर यो काम भइरहन्छ, हुनेछ.
हवस्, अत्यन्तै व्यस्तताको बावजुद पनि समय प्रदान गर्नुभयो दुर्गा सर र वडावासीका सवालहरू. अन्त्यमा तपाईँले अहिलेको चालु आर्थिक वर्षको सम्पूर्ण बजेटको हिसाब पनि लिएर आउनु भएको छ, बताइदिनुहोस् न के कामहरू भएका छन्.
अब तपाईँको विकास निर्माण,
अब हुने ठुला योजना,
अब ठुला योजनाहरू
जम्मा 6 करोड कतिको अघि,
जम्मा हामीसँग 8 करोड 35 लाखको यो वार्डमा सङ्घ, प्रदेश, नगर र वार्डको बजेटबाट यो काम हुने कुरा जानकारी गराउँछु.
अब यो
चालु आर्थिक वर्षमा अब सम्पन्न हुने, यसमा लगभग वडाको र वडाको बजेट 1 करोड अनि नगरको बजेट 87 लाख बाहेक अब सङ्घ र प्रदेशका प्रदेश अनि पूर्वाधारका यी कामहरू निरन्तर ठेक्का, कोही ठेक्का लागिसकेका र कोही ठेक्का लाग्न बाँकी र कोही काम धमाधुम भइरहेको हुनाले यी कामहरू पुरा हुन्छन् भन्ने कुरामा म विश्वस्त छु र आशावादी छु हुन्छन् नै पुष्प सर।
हस्, अत्यन्तै व्यस्तताको बावजुद पनि समय प्रदान गर्नुभयो र यहाँले अन्त्यमा केही भन्न चाहनुहुन्छ?
अन्त्यमा चाहिँ अब हामीले म तपाईँको न्यायिक क्षेत्रमा पनि काम गर्ने भएको हुनाले अब हाम्रा चाहिँ मुद्दाहरू यो वार्डको मेलमिलाप केन्द्रमा चाहिँ जम्मा हाम्रा मुद्दाहरू यसताल यो साल 55 मुद्दाहरू दर्ता भएका थिए र ती मुद्दाहरूमा हामीले 44 मुद्दा चाहिँ हामीले वडामै मिलायौँ। त्यसमा 9 मुद्दा चाहिँ हामीले वडामा नमिलेका मुद्दाहरूलाई चाहिँ मान्छे नआइदिने र हामीले ल्याउन पनि बोलाउन पनि नसक्ने हुनाले मान्छे नआएका कारणले हामीले मिलाउन नसकेका कारणले होइन मान्छे नआइदिएका कारणले चाहिँ हामीले नगरमा पठाउन बाध्य हुनु पर्यो। हामीले 9 मुद्दा नगरमा पठायौँ। अब बाँकी चाहिँ 6 मुद्दा छन् ती चाहिँ हामी हेरिराखेका छौँ र हेर्ने क्रममा
न्यायिक समितिमा न्यायिक कार्यमा तपाईँहरू अगाडि हुनुहुन्छ किनभने घना बस्ती बाक्लो बस्ती यसमा पनि लेनदेनका व्यवहारहरू अहिले अत्यन्तै ज्यादा आएका छन् साँच सिमानाका कुराहरू आएका छन् होइन यो वडाले गरेको सबैभन्दा राम्रो काममा एउटा पनि पर्छ। हस् दुर्गा सर, समय एकदमै कम भएको कारणले यहाँभन्दा अगाडि बढ्न सकिएन, फेरि पनि तपाईँलाई अर्को कार्यक्रममा यसरी नै निमन्त्रणा गरेर फेरि पनि अवसर प्रदान गरिने नै छ भन्दै आज तपाईँले यो समय प्रदान गर्नुभएकोमा यहाँप्रति हार्दिक आभार व्यक्त गर्दछु।
धन्यवाद पुष्प सर, तपाईँले पनि मलाई यो तपाईँको रेडियो भिजनमा बोलाएर केही जनताका सामु हाम्रा वार्डका वार्डले गर्दै गरेका काम र हुनेवाला कामका बारेमा जनतासम्म पुर्याउने एउटा मौका दिनुभएको छ। यसका लागि पनि रेडियो भिजनदेखि धेरै रेडियो भिजनलाई आभार व्यक्त गर्दै मेरो छोटो भनाइ यहीँ अन्त्य गर्छु। धन्यवाद।
हवस् त, आजलाई कार्यक्रम बिर्तामोड खबर यति नै। आज बिर्तामोड खबरमा हामीसँग हुनुहुन्थ्यो बिर्तामोड वडा नम्बर 5 वडा सदस्य एवं विकास निर्माणसँग सम्बन्धित समितिका संयोजक दुर्गा शिवाकोटी, रेडियो भिजनमा बिर्तामोड खबरमा कुराकानी गर्दै। हवस् त, आजलाई बिर्तामोड खबर यति नै। हामी अर्को अङ्क फरक व्यक्तित्वसँग फरक विषयवस्तुमा कुराकानी लिएर उपस्थित हुने नै छौँ। त्यतिन्जेलका लागि कार्यक्रम प्रस्तुता म पुष्प बराल बिदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।